यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। सत्ता गठबन्धनका 5 दलको संयुक्त बैठक आज बस्दै स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा तालमेल र उम्मेद्वारीबारे आजै टुंगो लगाउने नेताहरूको भनाई। स्याङ्जाको वालिङमा जीप दुर्घटना, 5 जनाको मृत्यु, 6 जना घाइते। नेकपा विप्लव समूहद्वारा निर्वाचनमा सहभागिता र मुद्दा फिर्ताका विषयमा माओवादी र एकीकृत समाजवादीका अध्यक्षसँग छलफल। समाजको सकारात्मक रूपान्तरणका लागि चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई र अमेरिकाद्वारा युक्रेनमा सैन्य सहयोग निर्यात शुरू।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको सकारात्मक रूपान्तरणका लागि चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनु भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित विशेष चलचित्र तथा साधना सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले देशप्रेमको भावना जागृत गर्न र सभ्य समाज निर्माणमा चलचित्र क्षेत्र महत्वपूर्ण माध्यम भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्र सामाजिक यथार्थता प्रतिविम्बित गर्ने एउटा सशक्त माध्यम पनि भएकाले जनचेतना जागृत गर्ने गरी चलचित्रहरू निर्माण एवं व्यवस्थापनमा बल दिनुपर्ने बताउनुभयो।
वर्तमान युगमा चलचित्र सामाजिक यथार्थता प्रतिबिम्बित गर्ने एउटा सशक्त माध्यम बनेको छ। राष्ट्रिय स्वाभिमान प्रवर्धन गर्न तथा सुसंस्कृत र अनुशासित सभ्य समाज निर्माण गर्न चलचित्रले ठूलो भूमिका खेल्न सक्दछ। नेपालमा निर्माण भएका चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकसम्म लैजान तथा विदेशमा बन्ने चलचित्रको छायाङ्कन गर्न नेपालको सुन्दर प्रकृति र संस्कृति उपयोगी हुन सक्दछ।
राष्ट्रपति भण्डारीले नेपाल चलचित्र छायाङ्कनका लागि विश्वकै आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने उल्लेख गर्नुहुँदै चलचित्र विकास बोर्डले त्यसतर्फ बढ़ी जोड़ दिनु जरूरी रहेको बताउनुभयो। समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चलचित्र क्षेत्र मनोरञ्जनको साधनका साथै समाज रूपान्तरणको साधन समेत भएकाले त्यसको विकासका लागि मन्त्रालय हर सम्भव सहयोग गर्न तत्पर रहेको बताउनुभयो। मन्त्री कार्कीले नेपालको चलचित्र क्षेत्रलाई अझ बढ़ी मर्यादित र व्यावसायिक बनाउन सरकारवालाहरूसँगको सहकार्य र छलफलबाट ठोस नीति निर्माणका लागि मन्त्रालय लागि परेको पनि बताउनुभयो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र क्षेत्रको व्यवसायीकरण र प्रवर्धनका लागि बोर्डले काम गरिरहेको बताउनुभयो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चलचित्र क्षेत्रको विकासमा विशेष योगदान पुर्याउँदै आउनुभएका विभिन्न महानुभावहरूलाई सम्मानित गर्नुभयो। चलचित्र दीर्घ सम्मानबाट नेपालकी प्रथम नायिका भुवन थापा चन्द र वरिष्ठ संगीतकार सम्भुजित बास्कोटा सम्मानित हुनुभयो। चलचित्र दीर्घ साधना सम्मानको पुरस्कार राशि 3,51,111 रूपियाँ रहेको छ। सोही समारोहमा चलचित्र क्षेत्रका विभिन्न महानुभावहरूलाई राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार र विशेष योगदान पुरस्कार प्रदान गरिएको थियो। सत्ता गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका बारेमा आज साँझसम्म टुंगो लगाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको 5 दलीय सत्ता गठबन्धनको बैठकले आज बैठक बस्ने र महानगर र उपमहानगरको चुनावी तालमेल लगायतका विषयमा आजसम्म टुंगो लगाउने निर्णय गरेको छ। बैठकले आजसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने र बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे आज नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको बैठकमा सहभागी नेताहरूले बैठकपछि जानकारी दिनुभयो। देशभर विभिन्न 6 वटा महानगरपालिका र 11 वटा उपमहानगरपालिका रहेका छन्। उम्मेद्वारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको टुंगो लगाउन असहज भइरहेको छ। निर्वाचन आयोगले मतदाता शिक्षाका लागि विद्युतीय संचार माध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोगमा जोड़ दिएको जनाएको छ। परम्परागत पद्धति खर्चिलो र प्रभावकारी नभएको निष्कर्षसहित आयोगले वेबसाइट लगायतका अन्य सामाजिक सञ्जाल ई बुलेटिनको प्रयोग संचालन र प्रकाशनमा जोड़ दिएको छ। विगतमा निर्वाचन शिक्षाका लागि गरिएको खर्चको तुलनामा कार्यक्रम प्रभावकारी नभएको ठहर गरेपछि यसपटक आयोगले पर्चा पम्पलेटको छपाई गरी निर्वाचन शिक्षा नदिने नीति लिएको हो। सामाजिक सञ्जाल लगायतका विकसित नयाँ प्रविधिको प्रयोग गरी निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष मितव्ययी र भयरहित तुल्याउन आयोगले राजनैतिक दल र उम्मेद्वार लगायत सबै सरकारवाला पक्षलाई अनुरोध पनि गर्दै आएको छ। स्याङ्जाको वालिङ बार डाँडा खर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। वालिङ नगरपालिका बार डाँडा खर्कबाट बायटारी जाँदै गरेको जीप हिजो फिरफिरेमा दुर्घटनामा परेको हो। मृत्यु हुनेमा वालिङ बार डाँडा खर्क बस्ने 65 वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी 45 वर्षीय हीरा डाला, 25 वर्षीय शर्मिला सारू, शर्मिला सारूका 6 महिनाका छोरा र वालिङ 14 बस्ने 61 वर्षीय कुल कुमारी कनौजे रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो। घाइतेको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। जीप सड़कबाट झण्डै 200 मिटर तल खसेको थियो। मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको हाम्रा समाचारदाताले जनाएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका 3 सलाङघाटमा 3 सवारी साधन एक आपसमा ठोकिएर भएको दुर्घटनामा हिजो एकजनाको मृत्यु भएको छ भने 16 जना घाइते भएका छन्। पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेको कार र ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो। दुर्घटनामा तनहुँको दमौली स्थित रत्नहरी अस्पतालमा कार्यरत 26 वर्षीय मुना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी उहाँको नर्विक अस्पताल काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। निर्वाचनमा सहभागिता र मुद्दा फिर्ताका विषयमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग छलफल गरेको छ। विप्लव समूहले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेको हो। छलफलका क्रममा दुवै पार्टीका अध्यक्ष समेत सम्मिलित नेकपाको नेतृत्वमा रहेको तत्कालीन सरकारसँगको सहमति कार्यान्वयन गरी मुद्दा फिर्ता गर्ने विषय उठाइएको र अध्यक्षद्वयले त्यस विषयमा सकारात्मक जवाब दिनुभएको छलफलमा सहभागी विप्लव नेकपाका नेताहरूले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गरिनुपर्ने बताउनु भएको छ। उहाँले करिडोर निर्माणलाई तीव्र गतिमा अघि बढ़ाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भई लाग्ने पनि बताउनुभयो। एमाले हुम्लाले हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनपछि देशमा विकासको थप काम हुने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र राजनीतिक कर्मीले जनसेवालाई आफ्नो धर्म र कर्तव्य बनाउनुपर्ने बताउनु भएको छ। भक्तपुरमा हिजो आयोजित कार्यक्रममा उहाँले जनतासँग घुलमिल गरेर जनताका आवश्यकता सम्बोधनमा नेता र दल गम्भीर हुनुपर्ने बताउनुभयो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले स्थानीय तहको निर्वाचनमा आफूहरूले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनु भएको छ। जनकपुरधाम विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष लिङ्गदेनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तहको निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण गर्न कड़ा रूपमा प्रस्तुत हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो शुरू भएको भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्नुहुँदै सभामुख सापकोटाले नेपालमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेकाले त्यसको नियन्त्रणका लागि सामूहिक संकल्पको खाँचो औल्याउनुभयो। उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचार विरूद्ध लाग्न थप प्रेरणा मिलेको बताउनुहुँदै आफ्नो विवेकले भ्याएसम्म आफू भ्रष्टाचार विरूद्ध लागिरहने प्रण गर्नुभयो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै कैलालीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री उत्पादनको काम अन्तिम चरणमा पुर्याइएको र अन्य तयारी अघि बढ़ाइएको निर्वाचन आयोगले जनाएको छ। कैलालीमा मतदाता शिक्षा कार्यक्रमबारे संवाददाता जगत साउदको यो रिपोर्ट।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको जनाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल मतदाता शिक्षा सामग्री छपाएर वितरणका लागि चाँडै केन्द्रदेखि जिल्लासम्म पठाइने बताउनुहुन्छ।
धेरै जसो मतदाता शिक्षा कार्यक्रम विगतको जस्तै गरी हामी चाहिँ सञ्चालन गर्ने तयारीमा छौँ र यसको लागि चाहिँ मतदाता शिक्षा सामग्रीहरू छपाएर चाँडै नै हामी केन्द्र र जिल्लामा चाहिँ ती वितरणको लागि पठाउँदैछौँ।
निर्वाचन आचार संहिता, नमुना मतपत्र, पर्चा पम्पलेट लगायतका प्रचार सामग्री वितरण सँगसँगै निर्वाचन आयोगले यसपालि मतदाता शिक्षा कार्यक्रमलाई विद्युतीय माध्यमबाट प्रचार प्रसार गर्ने नीति लिएको छ। फेरि आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल,
अहिले निर्वाचन आयोगले बढी भन्दा बढी विद्युतीय माध्यमबाट चाहिँ प्रचार प्रसार गर्ने नीति लिएको छ। त्यसको लागि चाहिँ अडियो र भिडियो सामग्रीहरू उत्पादन गर्ने अन्तिम चरण पुगिसकेका छ र ती आइसकेपछि हामीले रेडियो एफएमबाट, टेलिभिजनबाट, सोसियल मिडियाबाट, अनलाइन पोर्टलबाट प्रसारण गर्ने योजनामा छौँ।
विगतका निर्वाचनमा सञ्चालन हुँदै आएको गर्दै कार्यक्रमलाई यसपालि परिमार्जन गरेको निर्वाचन आयोगले मतदानको अघिल्लो दिन र मतदानको दिन सबै मतदान स्थलमा दुई दुईजना सरकारी स्वयंसेवक खटाएर नमुना मतपत्र मार्फत मतदान गर्ने तरिका सिकाउने कार्यक्रम रहेको जनाएको छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको टिप्पणी गर्नुभएको छ। विराटनगरमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले नेपालको राजनीति सही मार्गतर्फ उन्मुख नभएको बताउनुभयो। सरकार न्यायपालिका र कार्यपालिका चलायमान अवस्थामा नरहेको उहाँको टिप्पणी थियो। उत्पादनकर्ताले उत्पादित वस्तुको मूल्य निर्धारण नगरी बिचौलियाले गरिरहेको का कारण किसान दुखी भएको भन्नुहुँदै उहाँले 65% किसानको प्रतिनिधित्व कसैले पनि नगरेको बताउनुभयो। नेपाल प्रहरीले दुर्लभ मानिएको चितुवाको छालासहित चारजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बुढा नीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका 7 35 वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजी घोम्बा गाउँपालिका 9 29 वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका 5 24 वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका 4 30 वर्षीय विकास पुर्कुटीलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। नेपाल बार एसोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्टाचार विहीन, स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानून व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल बारको गत चैत्र 19 गते सम्पन्न 26 केन्द्रीय कार्यसमितिको निर्वाचनबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेपछि हिजो जारी विज्ञप्तीमा बारको 4 मूल आधार, लोकतन्त्र, मानवाधिकार, विधिको शासन र स्वतन्त्र न्यायपालिकाका लागि निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता जाहेर गरिएको छ। देशभर हिजो 3,489 नमूनाको कोरोना विरूद्धको परीक्षणका क्रममा 12 कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित मध्ये हिजो 36 संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ। हिजो देशभर 6,758 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान शुरू गर्ने भएको छ। निगमले एक विज्ञप्ति मार्फत काठमाण्डु रियाद काठमाण्डु उडान तालिका सार्वजनिक गरेको छ। रियाद गन्तव्यका लागि अप्रेल 2022 र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमै थप नयाँ हवाई गन्तव्यसँग जोड़िने प्रतिबद्धता समेत जाहेर गरेको छ। राष्ट्रिय महिला आयोगले कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका 6 42 वर्षीय महिलालाई धामी झाँक्रीहरूले भूत प्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी हत्या गरेको घटनामा दोषीलाई तत्काल कार्यवाही गर्न सरकारसँग माग गरेको छ। आयोगले हत्या जस्तो जघन्य अपराधको अन्त्यका लागि दण्डहीनताको अन्त्य गरी तत्काल घटनाको सत्य तथ्य छानबिन गरी अपराधका दोषीलाई कानून बमोजिम कड़ाभन्दा कड़ा सजाए र पीड़ितलाई न्याय दिन सरकारसँग माग गरेको हो। आयोगकी अध्यक्ष कमला पराजुलीले निर्दोष महिलालाई बोक्सी भनेर चरम यातना दिएर हत्या भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम कड़ाभन्दा कड़ा सजाय दिइनुपर्ने र पीड़ितको न्यायका लागि राज्य प्रहरी प्रशासन र सबै सरकारवाला पक्षको ध्यान जानुपर्ने उल्लेख गर्नुभएको छ। पछिल्लो समय पाल्पाको रिब्दीकोट गाउँपालिकाले महिलालाई लक्षित गरी तरकारी खेती सम्बन्धी तालिम, बिउ तथा प्राविधिक सहयोग गरेपछि त्यहाँका किसान व्यावसायिक कृषि कार्यमा थप आकर्षित भएका छन्। विष्णु खनालको यो रिपोर्ट।
केही वर्ष पहिलेसम्म डबका गाउँका युवाहरू गाउँ छोड्ने क्रम बढ़िरहेको थियो। गाउँमा रोजगारीको अवसर नदेखेर विदेशिएका तथा तराई झरेका युवाहरू अहिले गाउँमा बेमौसमी तरकारी खेती मार्फत आमदानी गरी उदाहरणीय बनेका छन्। बेमौसमी तरकारी खेतीमा लाग्नु भएका अर्जुन कुँवर अहिले यो सफलता देख्दा दङ्ग हुनुहुन्छ।
विदेशतिर कका पनि फर्केर कृषिमा एकदमै प्रभावित भएन।
गाउँपालिकाले महिला लक्षित गरेर तरकारी खेतीको लागि तालिम बिउ तथा प्राविधिक सहयोग गरेको छ। गाउँका महिला आत्मनिर्भर हुनका लागि आफैले पनि व्यावसायिक रूपमा काम गरेर रोजगार हुने अवसर सृजना गरेको स्थानीय गंगा कुँवरको भनाइ छ।
पहिला खास तरकारी भनेर केही गरिन्न त, यसो खानाको लागि गरिन्त। अहिले व्यावसायिक रूप तरकारी खेती गरिएको छ। विदेशतिर गएका पनि आएर तरकारी खेती गरेर आकर्षित हुनुभएको छ।
गाउँमा करिब 60-65 घर परिवारले अहिले कृषि पेसा अँगालेका छन्। वैदेशिक रोजगारीमा गएकाहरू गाउँ फर्किएपछि आधुनिक प्रविधिमा कृषि तथा पशुपालन गर्नेको संख्या बढेको छ। कृषकहरूलाई स्थानीय सरकारबाट प्रत्यक्ष रूपमा सहयोग गरेको बताउनुहुन्छ कृषि प्राविधिक रमिता पोखरेल।
डिप्टीकोट गाउँपालिकाले पकेट कार्यक्रम अन्तर्गत किसानको आय आर्जन वृद्धि गर्नको लागि बिउ बिजनमा अनि माटो परीक्षणमा अनुदान दिई कृषकलाई हौसला प्रदान गरी सबै कृषकहरू तरकारी खेती गर्न आकर्षित हुनुभएको छ।
गाउँमा उत्पादन भएको कृषि वस्तु गाउँबाटै बिक्री हुँदै आएको छ। व्यावसायिक कृषिले स्थानीयको आमदानीको स्रोत सँगै डिप्टीकोट सरकारको समृद्धिको यात्रालाई समेत सघाएको छ। कृषिमा गाउँपालिकाले प्रशस्तै लगानी गरेको बताउनुहुन्छ पालिका अध्यक्ष नारायण बहादुर जीसी।
कृषिमा हामीले प्रशस्त लगानी गर्यौं, कर्सबारी अनि कोल्ड स्टोर कुराहरू, बिउ प्रशोधन केन्द्र, यी सबै चिजमा हाम्रो हेर्दा पनि देखिने काम हुन्।
गाउँमा केही छैन भनेर विदेश तथा तराई झर्नेहरूको लागि यहाँका स्थानीय गतिलो उदाहरण बनेका छन्। पहाड़ी इलाकामा अर्थोपार्जनको भरपर्दो माध्यम कृषि नै भएकाले कृषिमै भविष्य खोज्नेहरूका लागि सरकारवाला निकायले समेत उचित सहयोग गर्नुपर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले युक्रेनमा सैन्य सहयोग पठाउन शुरू गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि थप 80 करोड़ डलर बराबरको सैन्य सहयोग दिने स्वीकृति गर्नुभएपछि अमेरिकाले युक्रेनमा सैन्य सहयोग पठाउन शुरू गरेको व्हाइट हाउसका अधिकारीहरूले जानकारी दिएका छन्। सो सहयोगमा युक्रेनको पूर्वी क्षेत्रमा रूसले वृहत आक्रमण गर्ने अपेक्षित स्थानमा आक्रमण विरूद्ध लड्न तयार पारिएका नयाँ हतियार पनि रहेको अधिकारीहरूले उल्लेख गरेका छन्। यसैबीच रूसले युक्रेनको मारियोपोलमा केही घण्टाभित्रै आत्मसमर्पण गर्ने युक्रेनी सैनिकको जीवन रक्षाको ग्यारेन्टी लिने बताएको छ। रूसी रक्षा मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी आत्मसमर्पण गर्ने युक्रेनी सैनिकलाई युद्धबन्दी सम्बन्धी जेनेभा महासन्धि अनुसार आफूहरूले व्यवहार गर्ने उल्लेख गरिएको छ। रूसी सेनाले हरेक 30 मिनटमा आफ्ना युक्रेनी समकक्षीहरूसँगको सम्झौताको विवरण पनि प्रसारण गरिरहेको छ। रूस र युक्रेन द्वन्द्वका क्रममा अहिलेसम्म 2500 भन्दा बढ़ी युक्रेनी सैनिकको मृत्यु भइसकेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उल्लेख गर्नुभएको छ। यसैबीच रूसले मारियोपोलमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न भने पनि युक्रेनले रूसी चेतावनीलाई पूर्णत व्यवस्था गरेको छ। युक्रेनले युद्धमा हुने क्षतिका लागि आफूहरू तयार रहेको तर नझुक्ने स्पष्ट गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण गर्नुहुने भएको छ। देशको सुरक्षा सम्बन्ध सुदृढ पार्ने प्रयास स्वरूप प्रधानमन्त्री जोनसनले भारत भ्रमण गर्न लाग्नु भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री जोनसनले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग रक्षा र व्यापारमा केन्द्रित रही भेटवार्ता गर्ने कार्यक्रम रहेको संचार माध्यमहरूले जनाएका छन्। रूसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउन प्रयास गरिरहेको छ। कोरोनाका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीका रूपमा जोनसनको यो पहिलो भारत भ्रमण हुनेछ। गत महिना बेलायती विदेश सचिव लिज ट्रसले रूस युक्रेन युद्ध, व्यापार, देशको सुरक्षा लगायतका विषयमा केन्द्रित रही भारत भ्रमण गर्नुभएको थियो। भारतले युक्रेनमाथि रूसको आक्रमण र संयुक्त राष्ट्रसंघको मतदानको प्रक्रियाका बारेमा अहिलेसम्म प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाएको छैन।
सुनचाँदी क्षेत्रका 3 महासंघले सुनचाँदीको आपूर्ति ठप्प भएकोले वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग सामूहिक रूपमा आग्रह गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको संयोजनमा आइतबार बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न साक्यले विदेशी मुद्राको संचिति घटेको हालको अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई नियमित राख्न वैकल्पिक व्यवस्था अवलम्बन गर्नुपर्ने बताउनुभयो। भयो। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठले सबैलाई सहज हुने गरी सुनको आपूर्तिको विकल्प खोज्नुपर्ने आवश्यकता आउनु भयो। त्यस्तै नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष प्रचण्ड साक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या भएको भन्दै त्यसको निराकरणका लागि तीनैवटा संस्थाले संयुक्त रूपमा पहल गर्नुपर्ने आवश्यकता उठाउनु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिनुभयो। नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भोइस प्याक सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ। सोमबारदेखि लागू हुने योजना अन्तर्गत सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न अल टाइम अल नेट भोइस प्याक अघि सारेको नेपाल टेलिकमले जनाएको छ। अबदेखि 999 र 1499 प्याक मार्फत कम्पनी भित्रको नेटवर्कमा साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ। यी प्याकमा क्रमशः प्रतिदिन 2 GB र 4 GB डाटा तथा प्याक अवधिमा 400 वटा र 1000 वटा अल नेट सन्देश पठाउन सकिने सुविधा समेत उपलब्ध हुनेछ। राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा 6 जना विरूद्ध मुद्दा दायर गरेको छ। विभागले 21,02,38,373 रूपियाँ राजस्व चुहावट गरेको आरोपमा 6 जना विरूद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरेको हो। विभागका अनुसार काठमाडौँ महानगरपालिका वार्ड नम्बर 28 रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल काभ्रे प्लाञ्चोकका श्याम बहादुर श्रेष्ठ, वीरगंज महानगरपालिका वार्ड नम्बर 2 विष्णु NBK सप्लायर्स लगायतले राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको हो। प्रदेश नम्बर 1 कृषि मन्त्री झलक बहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र निर्माण गर्न सहयोग गर्ने बताउनु भएको छ। नेपाल पारा भेटनरी एण्ड लाइफ स्टक एसोसिएसनको आइतबार मोरङमा आयोजित प्रदेश स्तरीय भेलाको शुभारम्भ गर्दै मन्त्री मगरले सरकारले कृषिलाई व्यावसायीकरण गरी कृषि तथा पशुपन्छीका लागि आवश्यक वस्तुको उत्पादन वृद्धि गर्नुका साथै निर्यातमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले 9 राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताउनु भएको छ। सदस्य सचिव घिसिङकै अध्यक्षतामा 7 प्रदेशका सदस्य सचिव, 3 विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिको उपस्थितिमा भएको 9 राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य सचिव घिसिङले सो कुरा बताउनु भएको हो। 9 राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ 22 28 गतेसम्म हुँदैछ। बैठकले आगामी बोर्ड बैठकका लागि एजेण्डा तय गर्न पनि सहज हुन्छ। अन्तिम बोर्ड बैठक 2075 सालमा बसेको थियो, त्यसपछि बोर्ड बैठक बस्न सकेको छैन। सदस्य सचिव घिसिङले 9 राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य 9 राष्ट्रिय खेलकुद नै भएको जानकारी गराउनुभयो। राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक आगामी वैशाख 9 बस्ने भएको छ। परिषद सदस्य सचिव घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक वैशाख 9 बोलाउनु भएको छ। मन्त्री गहतराजको निर्देशनमा राखेपले आगामी शुक्रबार राखेपको बोर्ड बैठक आह्वान गरेको हो। सोही अनुसार राखेपले बोर्ड सदस्यलाई वैशाख 9 बैठकका लागि सूचना जारी गरेको छ। राखेपले गण्डकी प्रदेशमा आयोजना हुने 9 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना निकालेको छ। राखेपले आइतबार खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नाराको छनौट गर्न सूचना निकालेको हो। राखेपले यही वैशाख 11 भित्र लोगो, मस्कट, गीत रचना र नारा पेश गर्ने समय सीमा तोकेको छ। छनौट भएका लोगो डिजाइनरहरूले 50,000 रुपियाँ प्राप्त गर्नेछन्। त्यस्तै मस्कटको विजेता 25,000, गीत रचनाको विजेताले 20,000 र नाराको विजेताले 10,000 पाउनेछन्।
अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 62%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान सूर्योदय 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्ता गठबन्धनका 5 दलको संयुक्त बैठक आज बस्दै स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा तालमेल र उम्मेद्वारीबारे आजै टुंगो लगाउने नेताहरूको भनाई। स्याङजाको वालिङमा जीप दुर्घटना 5 मृत्यु, 6 घाइते। नेकपा विप्लव समूहद्वारा निर्वाचनमा सहभागिता र मुद्दा फिर्ताका विषयमा माओवादी र एकीकृत समाजवादीका अध्यक्षसँग छलफल। समाजको सकारात्मक रूपान्तरणका लागि चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई र अमेरिकाद्वारा युक्रेनमा सैन्य सहयोग निर्यात शुरू। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।